नमस्कार, अनौपचारिक क्षेत्र सेवा केंद्र इनसेक प्रदेश 2 को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम को 58 अंकमा यहाँहरूलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 मिथिलाञ्चल एफएम 105 MHz प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगइन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। नेपालमा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक समेत परिवर्तनका विषयवस्तुलाई लिएर विक्रम सम्बत 2052 साल फागुन 1 गतेदेखि सशस्त्र द्वन्द्वको थालनी भयो। द्वन्द्वबाट हजारौं मानिस बेपत्ता पारिए भने लाखौं मानिसहरू प्रत्यक्ष परोक्ष रूपमा प्रभावित भए। विक्रम सम्बत 2063 मंगसिर 5 गते विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र द्वन्द्वको अन्त्य भयो। तर बेपत्ता पारिएका अधिकांश नागरिकहरू आजसम्म पनि फेला परेका छैनन्। आजको 58 अंकमा हामी बेपत्ता पारिएका नागरिकहरू र उनीहरूका परिवारको न्यायका विषयमा कुराकानी गर्नेछौ। त्यसैले कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
बलपूर्वक बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने प्रचलन संयुक्त राष्ट्र संघले सन् 2011 शुरू गरेको हो। प्रत्येक वर्ष अगस्त 30 तारीकमा बेपत्ता भएका मानिसहरूको सम्झनामा अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाउने गरिन्छ। नेपालमा पनि बलपूर्वक बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाउन थालिएको छ। रसाएका आँखा अनि हातमा आफन्तका तस्विर, एउटा हाँसेको तस्विर भित्र थुप्रै रोएको कथा लिएर युद्ध आन्दोलनमा हराएका आफन्तहरूको अवस्था बुझ्ने लालसामा रहेका व्यक्तिहरू हरेक देश अनि सरकारको दैलोमा उभिएका छन्। बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका सदस्यहरू न्यायको पर्खाईमा बस्न थालेको पनि लामो समय भइसकेको छ। नेपालमा दशक लामो द्वन्द्वमा धेरै जना बेपत्ता भएका तथा पारिएकाहरूको सूची छ। नेपालमा विगतमा भएको 10 वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो संख्यामा नागरिकहरू बेपत्ता पारिएको थियो। विक्रम सम्बत 2063 मंगसिर 5 गते विस्तृत शान्ति सम्झौता गर्दा सरकार र तत्कालीन विद्रोही माओवादीले 60 दिनभित्र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यो काम पूरा हुन सकेको छैन। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल 3,223 उजुरीहरू दर्ता भए बेपत्ता व्यक्तिको संख्या 3,250 रहेकोमा प्रारम्भिक कार्यवाही र प्रारम्भिक छानबिनबाट 737 उजुरीको लगत कट्टा गर्दा हाल 2,513 जना बेपत्ता व्यक्तिहरूका सम्बन्धमा विस्तृत छानबिन भइरहेको छ। उक्त संख्या मध्ये 36 जनालाई केही समय आंशिक बेपत्ता पारी छाडिएको देखिन्छ। अनुसन्धानका क्रममा 31 जना व्यक्तिहरू हाल बेपत्ता नरहेको, उजुरीकर्ताको सम्पर्कमा रहेको र रोजगारका लागि अन्यत्र मुलुक गएको भनी खुल्न आएको छ। सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन्। दर्ता हुन छुटेका अझै थुप्रै हराएका व्यक्तिहरू छन्। बेपत्ता पारिएका मानिसहरूको परिवारले बेपत्ता भएकाहरूलाई बेपत्ताको सूचीमा राख्नुपर्ने, राहत दिनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन्। त्यस्तै मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरूले बेपत्ता विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै विभिन्न समयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन्।
कोरोना भाइरस COVID-19 का बारेमा जान्नुपर्ने पाँच कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिल्यै देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
COVID-19 को लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा COVID-19 को हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
COVID-19 कसरी फैलिन्छ?
COVID-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। COVID-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाँसिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
COVID-19 को संक्रमणबाट को बढी जोखिममा छ?
COVID-19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
COVID-19 को उपचार के हो?
हालसम्म COVID-19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
अब सुन्नुहोस् द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारहरूको न्यायका लागि नेतृत्व गर्दै आउनुभएका बेपत्ता पीड़ित परिवारका प्रतिनिधि उदय शाहसँग इन्से प्रदेश दुई कार्यालयका कार्यक्रम फोकल पर्सन वरुण बस्यालले गर्नुभएको कुराकानी।
म उदय कुमार शाह, म चाहिँ बेपत्ता परिवार, मेरो बुवा चाहिँ 2058 साल पाँच महिना 28 गते राज्यद्वारा बेपत्ता घरमै रहेको अवस्थामा बेपत्ता पारिएको अवस्था हो। र हाल चाहिँ म चाहिँ द्वन्द्व पीडित सदा चौतारीको केन्द्रीय महासचिव र दुनर प्रदेशको संयोजक रहेको छु। र यो द्वन्द्व पीडितको न्यायको लागि हामीहरू अभियानमा राज्यलाई पटक पटक सर्वोच्चको माध्यमबाट रचनात्मक भूमिका खेल्दै आएको र आयोगले पनि दबाब दिँदै आएको छौँ। र हालसम्म राज्यले कुनै भूमिका अलि द्वन्द्व पीडित लक्ष्य चाहिँ अहिलेसम्म नदेखाएको हुनाले त्यसमा चाहिँ सम्पूर्ण द्वन्द्व पीडित परिवारहरू यसमा दुखी प्रकट गर्दछ।
हजुर, यो 2058 सालमा बुवा हराउनु भएको भन्नुभयो होइन?
हजुर हजुर।
अनि खोज्नका लागि चाहिँ के कस्तो प्रयास गर्नुभयो नि?
त्यति बेलाको परिस्थिति तपाईँको शाही कालको अवस्था थियो, त्यही पनि हामीले मानव अधिकार आयोगमा उजुरी पनि हालेका छौँ। त्यो उजुरी हालेको अवस्थाको पनि अहिलेसम्म मानव अधिकार आयोगले पनि यो उजुरीको बारेमा अहिलेसम्म मैले पटक पटक चाहिँदा गर्दा पनि त्यसको वास्तविक चाहिँ हामीले या परिवारलाई जानकारी उपलब्ध गराउन नसकेको अवस्था छ एउटा। अर्को भने तपाईँको आइसिआरसीले पनि घरमै आएर उहाँले सम्पूर्ण डाटा कलेक्सन गरेर लगेको छ भनेपछि तपाईँको त्यस्तै गरी एडभोकेसी फोरमले एउटा भिजुअल सिडी नै बनाएको छ, जस्तै घरको छेउछाउ भएको आफन्तहरू, छिमेकीहरू, गाउँ समाजका बुद्धिजीवी भद्र मलाद्मीहरू त्यो घरमै रहेको अवस्थामा त्यही मिचियाका इलाका प्रहरी कार्यालय मिचियाका यज्ञ विनोद पोखरेल त्यति बेला इन्सपेक्टर हुनुहुन्थ्यो 2058 सालको अवस्थामा घरबाटै लगेको सबैको दिउँसो देख्ने गरी लगेको अवस्थामा त्यहाँ तपाईँको त्यो एडभोकेसी फर्ममा तपाईँको भिजुअलाइजेसन श्रव्य दृश्य सहितको रेकर्डिङ नै गरेर लगेको छ र उहाँले बयान पनि दिएको छ र आयोगमा पनि ती प्रमाणहरू यथावत छ र सुरक्षित छ।
हजुर, यो सरकारले चाहिँ बेपत्ता भएका नागरिकहरूको छानबिनका लागि चाहिँ बेपत्ता व्यक्ति छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग पनि गठन गरेको छ। यो आयोगहरूको काम चाहिँ कतिको प्रभावकारी भएको पाउनुहुन्छ?
यथार्थमा भन्नुपर्दा यो सत्यनिरूपण आयोग भनौँ या सत्यनिरूपण मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग नेपाल सरकारले गठन गरेको 7 वर्ष बितिसक्दा पनि तपाईँको हालसम्म भनौँ राहतको नाउँमा पटक पटक किस्ताबन्दीको रूपमा 10 लाख रुपियाँ राहत त पाए तर पनि सम्पूर्ण पीडितले त्यो राहतको पैसा पनि हालसम्म नपाइसकेको अवस्था रहेको छ भनेपछि तपाईँको जुन आयोगको एउटा पीडितसँग अलि एट्याचमेन्ट भएर पीडितको लागि आयोग गठन भएको हो भनेपछि राज्यले त्यो नियतले गरेको हो भनेपछि त्यस्तो चाहिँ व्यवहारमा चाहिँ आयोगले देखाउन नसकेको अवस्था छ किनभने तपाईँको हालसम्म बेपत्ता परिवारको कुरा गर्दाखेरि तपाईँको जुन बेपत्ता छानबिन आयोग छ एकपटकको लागि उहाँहरूले यसो उजुरी सङ्कलनको हिसाबले जानु भएको थियो त्यो पनि धेरै त्यसमा पनि पीडित परिवारहरू बेपत्ता परिवारहरू त्यो उजुरीबाट पनि छुटिनु भएको छ गुनासा राख्नबाट पनि वञ्चित हुनुभएको छ समय नदिएर आयोगले जुन आयोगको भूमिका हुनु पर्थ्यो अहिलेसम्म पीडितको परिपूर्णको सवाल होस् या पीडितको न्यायको सवाल होस् होइन त्यसमा भरपर्दो र विश्वासिलो यो आयोग छँदै छैन पीडितलाई यी दुईवटा आयोगमाथि विश्वास नै छैन किनभने यदि आयोग तपाईँ 2 सालको लागि गठन भएको थियो यो अनि त्यो 2 सालको आयोग 1 वर्षको लागि थपिएको थियो फेरि थप्यो थप गर्दा गर्दा तपाईँ 7 वर्षसम्म पुगायो न पीडितले हालसम्म परिपूरण पाएको छ न्यायको कुरो त परि जाओस् र जुन आयोगको नियत हुनुपर्ने पीडितप्रति लक्षित गरेर त्यो चाहिँ हुन सकेको छैन त्यही भएर पीडितहरू पहिले बालबच्चाको शिक्षादेखि लिएर स्वास्थ्य अवस्थादेखि लिएर रोजगारका सवालका विषयहरू लिएर होइन त्यसमा पनि यसमा के प्रश्न हामीले बुझ्न सकिरहेको छौँ भने यो राज्यको नियत यस्तो छ भने तपाईँको डिले र डिनाइ इन्कार गर्ने र प्रक्रियालाई ढिला गर्ने यो संक्रमणकालीनलाई अवरुद्ध पारिराख्ने र पीडितलाई झन पीडामाथि पीडा दिइराख्ने र राजनीतिक आफ्नो स्वार्थ चाहिँ यी सिद्ध चाहिँ या स्वार्थ चाहिँ पुरा गर्न निमित्त चाहिँ यी सरकारवाला राज्यका पक्षहरूका पनि यो नियत चाहिँ कष्ट पीडितले चाहिँ बुझ्न र महसुस हुन थालेको अवस्था छ
भनेपछि पीडित परिवार सन्तुष्ट नरहेको अवस्था छ भने अर्कोतर्फ चाहिँ सबै पीडित परिवारहरूले राहत प्राप्त नगरेको अवस्था छ अनि कतिको चाहिँ दर्ता नै नभएको उजुरी दर्ता नै नभएको अवस्था पनि छ
एकदम यथार्थमा बोलौँ सर यो उजुरी नै कतिको दर्ता नभएको अवस्था छ भने धेरै पीडित साथीहरू अहिलेसम्म पनि राहत नपाइसकेको अवस्था छ भनेपछि तपाईँको अर्को एउटा सबभन्दा महत्त्वपूर्ण विषय एउटा के छ भने जुन परिचय पत्र एकपटक बेपत्ता परिवारलाई दिने भन्ने जुन थियो नि बेपत्ता छानबिन आयोगले बाँट्ने कुरो थियो नि द्वन्द्व पीडित परिवारले दिने भनेर त्यो परिचय पत्र केहीले बाँट्यो होइन
सर
विगतमा अनि त्यो परिचय पत्र कस्तो थियो भने भनौँजी त्यसमा चाहिँ अधिकार के त्यो परिचय पत्र पीडित परिवारले पाइसकेपछि त त्यो परिचय पत्र लिएर त केही अधिकार त पाउनु पर्यो शिक्षामा पाउने स्वास्थ्यमा पाउने गाडी भाडामा पाउने योबाट चाहिँ बेनिफिट पीडित परिवारलाई के राहत हुने भन्ने त्यसरी विषय खुलाइएको थिएन त्यही भएर हामीले 2069 सालमा सर्वोच्चमा रिट दायर गरेको थियौँ हामीले पीडित तर्फबाट सुमन अधिकारी जीहरूले चाहिँ रिट दायर गर्दाखेरि त्यसमा हाम्रो पूर्व श्रीमान कल्याण श्रेष्ठ जीहरू ओम प्रकाश अरियालज्यू उहाँहरूको परमादेश त्यति बेला भएको थियो सर्वोच्चबाट त्यसमा चाहिँ के थियो भने तपाईँको पहिला चाहिँ जनयुद्ध भनेर लेखेको थियो होइन अनि त्यसमा चाहिँ जनयुद्ध लेख्दाखेरि के भन्छ सबै पीडितको साझा त्यसले सम्बोधन गरेन साझा सम्बोधन नगरिसकेपछि त्यहाँ चाहिँ यो पक्ष त्यो पक्ष नलेखौँ होइन द्वन्द्व पीडित छ भने एउटा साझा म्यासेज जाने गरी त्यो चाहिँ फैसला परमादेश जारी गरेको छ त्यसपछि परिचय पत्र संशोधन गरेर गर्ने भनेर होइन अधिकार चाहिँ सम्पन्न परिचय पत्र प्रदान गर्नु पीडितहरूलाई प्रदान गर्नु भनेर सरकारको नाउँमा परमादेश जारी गरेको अवस्था छ त्यो परमादेश गरेको र यो संशोधन गर्ने भनेकोलाई पनि राज्यले चाहिँ अभियानलाई अटेर गरेर अहिलेसम्म चाहिँ यो संशोधन पनि गर्न नसकेको अवस्थाले गर्दाखेरि यसमा कसरी विश्वास गर्ने
भनेपछि अन्तिममा चाहिँ सरकारलाई के सुझाव दिन चाहनुहुन्छ छोटोमा भन्दिनु
हामीले सरकारलाई द्वन्द्व पीडितको तर्फबाट के भन्न चाहन्छौँ भने तपाईँहरू द्वन्द्व पीडितहरूको लागि काम गरिदिनुहोस् काम गर्नको निमित्त तपाईँले स्वच्छ निष्पक्ष पारदर्शिता र आयोग आयोग पदाधिकारी जुन छ त्यो चाहिँ साधन स्रोत सम्पन्न गरेर पीडितलाई परिपूर्ण र न्याय र द्वन्द पुनः यो देशमा नजोड्नको निमित्त चाहिँ सुरक्षा गरिदिनुको निमित्त उहाँहरूले चाहिँ तिनै सरकार तहबाट चाहिँ पीडितहरूको जायज मागहरू चाहिँ सम्बोधन समन्वय गरिदिनुपर्छ। यो सबै समय चाहिँ खेर चाहिँ नफालिदिन र दोन्नी पीडितलाई पीडामाथि पीडा दिने काम चाहिँ राज्यहरूदेखि भएको छ, त्यसलाई यथाशीघ्र बन्द गरिदिनु पर्दछ र न्यायको लागि र परिपूर्णको जुन एउटा सर्वोच्चले फैसला गरेको छ र नियम शासन गरेरै गर्नुपर्ने जुन हामीले बटम लाइन नै पीडित समुदायले पीडित दोन पीडित परिवारले सङ्घ संस्थाले उठाएको विषय छ, त्यसलाई मध्यनजर गरेर तत्काल चाहिँ दोन पीडितको सम्बोधन इमान्दारीपूर्वक राज्यले गरिदिनुपर्छ भन्ने हाम्रो आग्रह छ।
हुन्छ, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद हजुरजी।
हस्, धन्यवाद हजुरले यसरी हाम्रो सुझाव विचार सम्पूर्ण नेपाली जनसमुदाय तपाईँको मार्फत यो आवाज पुर्याइदिनु भएकोमा विशेष विशेष धन्यवाद दिन सक्छ। धन्यवाद। हस्,
बेपत्ता पारिएका व्यक्तिहरूका परिवारहरूको समस्याका बारेमा गरिएको कुराकानी त हामीले सुनिसक्यौं। अब भने सरकारवाला निकायको प्रतिनिधित्व गर्दै सम्बन्धित परिवारहरूलाई आयोगको कार्यप्रणालीका बारेमा स्पष्ट पार्नका निम्ति बेपत्ता छानबिन आयोगका सदस्य सुनिल रञ्जनसँग गरिएको कुराकानीलाई प्रस्तुत गर्दैछ।
यो बेपत्ता छानबिन आयोगले चाहिँ अहिले बेपत्ता भएका नागरिकहरूको परिवारहरूको संरक्षणका लागि या बेपत्ता भएकै नागरिकहरूको खोजीका लागि के गरिरहेको छ थोरै बताइदिनुहोस् न।
हामीले आफ्नो सबै संयन्त्रहरू परिचालन गरेका छौँ, जस्तै हामीले सुरक्षा निकाय मार्फत पनि हामी कहाँ उजुडी परेका व्यक्तिहरूको बारेमा खोजबिन गर्ने कार्य हामीले तीव्र गरेका छौँ, बुझिराखेका छौँ। सँगसँगै स्थानीय सरकार मार्फत हामीले बुझेका छौँ उहाँहरूलाई त्यो स्थानीय मुचुल्का वस्तुस्थिति मुचुल्का सरजमिन मुचुल्का को लागि पठाएका छौँ, जसले हामीलाई के फाइदा भएको छ भनेदेखि त्यसमा हामीले पाँचजना स्थानीय व्यक्ति गाउँको व्यक्ति अनुदारे गरेका छौँ त्यो मुचुल्कामा, र त्यो पहिला उजुरी परेको व्यक्तिहरूको गाउँमा थाहा थिएन र अब चाहिँ यो मान्छे बेपत्ता भयो यस्तो यस्तो आयो त्यहाँबाट सर्जन मुचुल्काको लागि गाउँमा हावा चल्दाखेरि त्यो हल्ला चल्दाखेरि हामीलाई 32 मान्छेलाई हामीले फेला पार्यौँ त्यो हामीले प्रयोग गरेर। त्यसपछि हामी आफै पनि जहाँ हामीलाई शङ्का लाग्छ कि वास्तवमा फेक उजुरी छ त्यहाँ हामी आफै पनि बुझ्न गइरहेका छौँ र त्यो किसिमले हामीले अनुसन्धानलाई तीव्र पारेर हामीले अगाडि बढाइराखेका छौँ, जसमा अहिलेसम्म 32 हामीले फेला पार्यौँ, अरू क्रम जारी छ हेरौँ।
हजुर, तर पीडित परिवारले चाहिँ आयोगले चाहिँ सोधपुछ बाहेक केही पनि काम नगरेको भन्ने आरोप लगाएका छन् नि, के यो सत्य हो?
होइन होइन, यस्तो छ, कति यो अनुसन्धानको काम यो यस्तो जटिल हुन्छ नि, कतिपय कुराहरू हामीले उहाँहरूलाई पनि थाहा हुन्न, हेर्नुहोस् हामीले त्यो भित्रै गरिराखेका हुन्छौँ। यो जुन पनि अनुसन्धानको यही हुन्छ परिपाटी, हाम्रो धेरै टेक्निकहरू हामीले अप्नाउनु पर्ने हुन्छ, त्यो एउटा सोधपुछ त छँदैछ उहाँहरूले बुझ्नुभएको, तर भित्री हामीले धेरै षड्यन्त्रहरू परिचालन गरेका हुन्छौँ र गरेका छौँ, त्यो भएको हुनाले हाम्रो अनुसन्धान तीव्र नै छ, त्यसमा कुनै सङ्कै छैन।
भनेपछि
जस्तै हजुर
अनुसन्धान चाहिँ गोप्य रूपमा नै गरिने हुँदाखेरि चाहिँ जानकारी नभएको हो सर्वसाधारणलाई भनेर बुझ्न सकिन्छ?
हो, एकदमै पक्कै हो। एउटा अर्को कुरा अनुसन्धानको त्यो निचर नै हो, अर्को कुरा तपाईँको हामीले के गरिरहेछौँ भनेदेखि तपाईँको परिचय पत्र वितरण गरिरहेछौँ। परिचय पत्र जस्तै हामी कहाँ कोही मान्छेलाई हामी कहाँ प्याक पर्छ भने आउनुहुन्छ अथवा हामी नै पुग्छौँ, हेर्नुहोस् घर घरसम्म हामीले पुगिराखेका छौँ र त्यो बेला पनि हामीले वास्तविक पीडित हो कि होइनन् भन्ने हामीले त्यहाँ पत्ता लगाएर उहाँहरूलाई परिचय पत्र दिन्छौँ। अब अर्को बाटो आउँछ पीडकको, हामी कहाँ हाम्रो उजुरीमा नाम भएको पीडकहरूको हामीले सूक्ष्म रूपमा केलाएर फाइन्ड आउट गरेर कुन प्रदेशमा कुन जिल्लामा कुन वडामा को छ एउटा त्यो हामीले त्यो फाइन्ड आउट गरिसकेका छौँ। उहाँहरूलाई अब हामीले ब्यानको लागि झिकाउने हामी चरणमा छौँ। त्यो सँगसँगै त्यो बेपत्ता पार्ने कार्यमा सुराकी गर्ने काम कसले गरेको थियो त्यसको लागि पनि हामीले एकदम फाइनल लिस्ट हाम्रो तयार छ र त्यो उहाँहरूलाई पनि अलिकति यो अब अस्ति कोरोनालाई डिस्टर्ब गर्यो अहिले अलिक बर्खाले हामीलाई डिस्टर्ब गरिराखेको छ अलिकति सहज हुने बित्तिकै हामी उहाँहरूलाई त्यो बयानहरू लिन थाल्छौँ। हेर्नुहोस् त्यो भएको हुनाले हाम्रो अनुसन्धानको कामलाई यो कोरोनाले हामीलाई दुई दुईचोटि सतायो तैपनि हामीले आफ्नो रूपमा तीव्र रूपमा जस्तै फिल्डमा नगएको बेलामा हामीले फाइलमै त्यो आन्तरिक पत्रहरू तयार पारेर सरकारी निकायहरूसँग बुझ्नुपर्ने पत्रहरू उहाँहरूसँग बुझेर आदि हामीले त्यो कामलाई पनि निरन्तरता कोरोनाको कालमा पनि दियौँ।
तर सूचीकृत भएका सबै या दर्ता भएका सबैले चाहिँ परिचय पत्र नपाएको गुनासो पनि गर्छन् नि।
होइन होइन त्यो त स्वाभाविक पनि हो नि हजुर, एकैचोटि त कसैले दिनै सक्दैन नि। त्यसको त कस्तो हुन्छन् भनेदेखि हामीले अनुसन्धान गरेर यो मान्छे नै हो एकदमै पीडित हुने र पीडित परिवार हो भनेदेखि अनि मात्रै हामीले
भनेपछि प्रमाणित भएपछि प्रमाणीकरण भएपछि मात्रै परिचय पत्र दिने चाहिँ आयोगको परिपाटी छ भनेर
र मजुरीकै आधारमा हामीले दिँदैनौँ। हामीले त्यो हो अर्को हाम्रो जनशक्ति यो कोरोना सङ्क्रमणले गर्दाखेरि पनि त्यति मुभ गर्न सकेनौँ तर पनि हामीले वितरण गरिरहेछौँ अहिले आजको डेटसम्म पनि हामी वितरणमै छौँ। त्यो अब कहीँ अलि ढिलो भयो भनेदेखि उहाँहरूले आफिनु पर्दैन, उहाँ कहाँ हामी फोन गरेरै उहाँको घर दैलोसम्म हामी पुग्दैछौँ। त्यसको लागि आयोगले रोकेको छैन, चिन्ता लिनु पर्दैन।
हजुर अर्को जिज्ञासा राख्न चाहे जस्तो दर्ता नै नभएका राहत प्राप्त गर्न नसकेका र दर्ता प्रक्रियाको बारेमा जानकारी पनि नभएका पीडित परिवारहरू पनि छन् नि, यस्ता खालका पीडित परिवारलाई न्याय दिलाउन के गर्नु पर्ला?
यही एकदमै सही भन्नुभयो। हेर्नुहोस् हामी कहाँ दर्ता 3243 अहिले हामी यहाँ पुगिसकेको छ, जसमध्ये 1227 जनाले मात्र अन्तिम राहत पायो तत्कालीन अवस्थामा शान्ति मन्त्रालयले दिएको छ। त्योभन्दा बाहेकका उजुरीकर्ताहरूले राहत पाउनु भएको छैन। हामीले सरकारलाई आयोगले निर्णय गरेर उहाँहरूलाई राहत तुरुन्तै दिनु भनेका छौँ एउटा। अर्को कुरा उहाँहरूको परिवारहरूलाई हामीले परिचय पत्र दिइसकेपछि त सुविधा राज्यले दिनु पर्यो, त्यसको लागि आयोगले निर्णय गरेर कानुन मन्त्रालयमा पठायो, कानुन मन्त्रालयले निर्णय गरेर अहिले क्याबिनेटमा गइरहेको छ। हामी त्यो सेन्समा पनि हामी अगाडि लागिराखेका छौँ र सँगसँगै हाम्रो कस्तो भयो भनेदेखि सुरुमा हामी आउँदाखेरि एक वर्षको म्याद दिएको थियो, त्यतिखेर हामीले सूचना जाहेर गर्यो उहाँहरूलाई अझै उजुरी छ भने ल्याउनुहोस् भनेर। त्यसपछि आएको यो नियम कानुन 6 महिना म्याद हुँदाखेरि मात्रै लिन पाउने, अनि त्यसपछि हामीलाई 19 दिनको म्याद थप्यो, त्यसपछि 5 दिनको म्याद 5 महिनाको म्याद थप्यो, हामी लिनै सकेनौँ कानुनी बाध्यताले। अहिले 1 वर्षको थपेछ, हामीले सूचना अब हामीले जारी गरिसकेका छौँ, उजुरीहरू ल्याउनुहोस् भनेर हामी पुससम्म उजुरी लिन्छौँ, हामी त्यसमा कमजुसियाई गर्दैनौँ, हामी लिइरहेका छौँ।
भनेपछि पीडित परिवारहरूले चाहिँ हाम्रो जिम्मा सरकारले लियो, सरकारले नै पालन पोषण गरोस् भन्छ नि, यो कतिको सम्भव छ? यस्तो खालको व्यवस्था छ, कानुनी व्यवस्था छ कि छैन, या परिचय पत्र पाएकाले चाहिँ के कस्ता सुविधाहरू पाउँछन्?
एकदमै सही भन्नुभयो, यो एकदमै कानुनी व्यवस्था छ र उहाँहरूको भनाइ पनि सही हो र हामी हाम्रो आएको बानी पनि त्यही हो। हेर्नुहोस् किनभने घरको मान्छे कमाउने मान्छेलाई बेपत्ता पार्यो, बेपत्ता भएको होइन पार्यो, पारिसकेपछि त्यो परिवारको सम्पूर्ण परिवारको विकास हुन सकेन, शिक्षामा स्वास्थ्यमा आर्थिक रूपले धेरै उहाँहरूको अवस्था नाजिक भयो। यो अवस्थामा राज्यले उहाँहरूको परिवारलाई सबै परिपूरण भन्छ कानुनी भाषामा परिपूरण गर्नुपर्छ र त्यो गरिन्छ र प्रत्येक पत्र बाहकहरूलाई त्यो सबै सुविधा खोलिदिनको लागि हामीले आयोगले निर्णय नै गरेर पठाइसकेर तपाईँको 21 वैशाखको 21 गते कानुन मन्त्रालयले पनि निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ। त्यसमा कति जस्तै अर्थ मन्त्रालय गृह मन्त्रालय सँग सम्बन्धित कुराहरू छ, हेर्नुहोस् कृषि मन्त्रालय अनि त्यो भएकोमाले सबै मन्त्रालयबाट त्यो प्रक्रियाहरू अगाडि बढेर अब क्याबिनेट पुग्नै पुग्नै लागेको छ। र हामीले त्यति मात्रै होइन, हामीले के भनेछौँ स्थानीय सरकार भर्खरै सरकार सँगै सरकार तिनटै सरकारले मात्रै सुविधा दिनुपर्छ र त्यसको एउटा शाखा निर्देशिका सँगै सरकारले बनाइदिनुपर्छ भनेर हामीले त्यो किसिमको निर्णय गरेर दिएका छौँ र त्यसमा अलिकति प्रक्रिया गर्न टाइम लाग्ने भएको हुनाले मात्रै ठुलो भइरहेको छ। त्यो सरकारले गर्नै पर्छ र गर्छ नै र हामी ताकेता बारम्बार गरिरहेको छ सरकारलाई।
हुन्छ, आजका लागि अन्तिम जिज्ञासा राख्न चाहे, जस्तो यो बेपत्ता पीडित परिवारले चाहिँ न्याय पाउने आश मारिसकेका छन् तर चुप लागेर चाहिँ नबस्ने भनेर अठोट पनि गरेका छन्, यसलाई कुन रूपमा लिनुहुन्छ र बेपत्ता पीडित परिवारहरूलाई सहानुभूति दिनका लागि के भन्न चाहनुहुन्छ?
उहाँहरूले न्यायको लागि आश मार्नु हुँदैन, ढिलो भयो स्वाभाविकै हो त्यो, चुप लाग्नु पनि हुँदैन। उहाँहरूले चुप नलागेको खण्डमा सरकारलाई घर बचाउने जसरी हामीले आयोगले घर बचाइराखेका छौँ उहाँहरूको त्यो बोलीले गर्दाखेरि हामीलाई पनि बल पुग्छ। त्यो हामी पनि हाम्रो पनि माग उहाँहरूकै माग, हामी पनि उहाँहरूकै कामको लागि आएको छौँ। त्यो भएको हुनाले हामी त्यो दिशामा अगाडि बढिराखेका छौँ। न्याय उहाँहरूको भर्न दिँदैनौँ हामीले, त्यो चाहिँ उहाँहरूले ढुक्क भएर बस्दा हुन्छ।
भनेपछि विश्वस्त भएर बस्न चाहिँ पीडित परिवारलाई आग्रह गर्नुभयो?
हो, एकदमै हामीले उहाँहरूसँग कुनै गद्दारी गर्दैनौँ, उहाँहरूलाई न्याय दिलाएर छोड्छौँ। हामी त्यो त्यसरी लागेका छौँ र उहाँहरूको माग जेन्युन हो, त्यसमा कुनै दुविधा शङ्का छैन।
हुन्छ, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
हस् त, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 2 कार्यालय पिरडियामा स्थान जनकपुर धाम। हामीलाई janakpur@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। कार्यक्रमबाट प्राविधिक मित्र रमेशजीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।